यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। जननेता मदन भण्डारीले प्रतिपादन गरेको सिद्धान्तलाई आत्मसात गर्दै अघि बढ़नुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सहयोगी हुने शिक्षा अहिलेको आवश्यकता भएको प्रधानमन्त्रीको भनाई। सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा सरकारी पक्षको बहस शुरू। केही खुकुलो बनाउँदै काठमाडौँ उपत्यकामा एक हप्ताका लागि निषेधाज्ञा थप। सार्वजनिक सवारी साधन जोर बिजोर प्रणालीमा सञ्चालन गर्न पाइने। धान उत्पादनमा वृद्धि। खाद्य सुरक्षा आत्मनिर्भरता र समृद्धि भन्ने नाराका साथ आज राष्ट्रिय धान दिवस मनाइँदै र संयुक्त राष्ट्रसंघीय मानवाधिकार परिषदद्वारा रंगभेद विरूद्ध विश्वव्यापी पहलको आग्रह। प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता मदन भण्डारी नेपाली समाजलाई शान्तिपूर्ण र विकसित राष्ट्रका रूपमा निर्माण गर्ने विचार र सोच भएका व्यक्तित्वका रूपमा रहेको बताउनु भएको छ। जननेता मदन भण्डारीको 70औं जन्म जयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले हिजो आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले जननेता भण्डारीले राजनैतिक स्वार्थको व्यापार नगरी सिद्धान्तको पृष्ठपोषण गरेको बताउनुभयो। फाउण्डेशनका संरक्षक समेत रहनुभएका प्रधानमन्त्री ओलीले जननेता मदन भण्डारीले देखाउनु भएको बाटो र प्रतिपादन गर्नुभएको सिद्धान्तलाई आत्मसात गर्दै अगाडि बढ़नुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री ओलीले नेपाली समाजको विगत र वर्तमानलाई बुझेको सुन्दर भविष्यको परिकल्पना गर्न सक्ने बहुआयामिक व्यक्तित्वका रूपमा जननेता भण्डारीलाई शताब्दी नायकका रूपमा स्मरण गर्नुपर्ने पनि बताउनुभयो।
नेपालको सन्दर्भमा सुल्झिएका विचारहरू समयानुकूल समाजलाई अगाडि बढाउने सुल्झिएका सोचहरू सहित संगठित प्रयास गर्ने मदन भण्डारी भन्दा अगाडि या त क्षमताको सीमाले होस् या विचारलाई संश्लेषण गरेर ठिग्र्याउने कुरामा सुल्झाउने कुरामा वा त्यसलाई निष्कर्षको रूपमा पुर्याउने कुरामा रहेका सीमाहरू हौ अथवा आन्दोलनकारी प्रवृत्ति मनोवृत्तिको सीमा होस् आदि कुराहरू जे जेले भए मदन भण्डारी भन्दा अगाडि समाजलाई त्यसरी झकझक्याउने खालको त्यो व्यक्तित्व हामी पाउँदैनौँ। त्यसै कारण 20औं शताब्दीको नेपाली राजनीतिलाई नेपाली समाजलाई नेपाली जनजीवनलाई वैचारिक हिसाबले र परिवर्तनकारी आन्दोलनको हिसाबले सबभन्दा बढी प्रभावित गर्न सक्ने व्यक्तित्व मदन भण्डारी हुनुहुन्थ्यो।
जननेता भण्डारीका सही विचार सही चिन्तन र तिनको कार्यान्वयनमा अगुवाई गर्ने संगठित प्रयासका रूपमा उहाँको व्यक्तित्वलाई लिन सकिने प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो। प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन विरूद्ध सर्वोच्च अदालतमा जारी बहसका क्रममा निवेदकहरूले राष्ट्रपति विरूद्ध हिंसात्मक अभिव्यक्ति दिँदा पनि इजलास मौन बसेकोमा चिन्ता व्यक्त गर्नुभयो। उहाँले आफूले माधव नेपाललाई प्रधानमन्त्री बन्न आग्रह गरेको भन्ने भनाई झूट रहेको पनि बताउनुभयो।
माधव नेपाल भन्ने एकजना काँग्रेसका पछाडि कुद्ने मान्छे छन्। अहिले नेपालको राजनीतिमा सबै जसोले नै चिन्छन् प्राय। आफ्नो पार्टीको सरकार डाल्ने प्रमुख प्रतिपक्षको नेतृत्वमा सरकार बनाउने कम्युनिष्ट आन्दोलन सिद्ध्याउने अर्कोतिर लागिसक्ने अनि नेकपा एमालेको वरिष्ठ नेता हुँ भनेर फेरि हिँड्ने। आजकल नाथुराम गोडसेको अलिक बढी चर्चा हुने गरेको छ किनभने नेपाली कंग्रेस प्रचण्ड पथमा हिँडेपछि नेपाली कंग्रेसका नेताहरू नै नाथुराम गोडसे खोजी गर्दा भेटिएन नाथुराम गोडसे भने आफै हुने भन्ने तहमा पुगेको भनेको प्रचण्ड पथ नै अँगालेको। यसै त अराजनीतिक अस्थिरताको खेती देश कता जान्छ भन्ने कुराको मतलब छैन। त्यो कुरामा पुग्नु भनेको स्वाभाविक रूपमा त्यो प्रचण्ड पथ नै अँगालेको। अहिले प्रचण्ड पथ सुप्रिम कोर्टमा पनि चर्चा हुन्छ। फ्रान्स र बेलायतका राजाहरू किन काटिन्थे भन्दा अहिलेको राष्ट्रपति र प्रधानमन्त्रीले गरे जस्तै गर्दा रहेछन् र पो काटिँदो रहेछ। प्रचण्डका एकजना कार्यकर्ताले त सर्वोच्च अदालतमै भने, नेपाली कंग्रेसका कार्यकर्ताले नाथुराम गोडसे मै भन्छु अर्को ठाउँमा भने। आश्चर्य लाग्छ सर्वोच्च अदालतले हिंसालाई यस्तो दुरुत्साहन गर्ने वक्तव्य दिँदा रोक्ने काम गरेको पाइएन।
कार्यक्रममा प्रधानमन्त्री ओलीले आगामी पुस्तालाई मदन भण्डारीका बारेमा जानकारी गराउने उद्देश्यले विभिन्न व्यक्ति तथा संस्थाबाट प्रकाशित 6 पुस्तकहरू जूमकै माध्यमबाट विमोचन गर्नुभयो। मदन भण्डारी फाउण्डेशनले यो वर्ष कोविडबाट प्रभावित हुँदाहुँदै पनि जनताका सेवामा खटिएका स्वास्थ्य कर्मी र एम्बुलेन्स चालक गरी 2 एक 1,00,000 नगद सहित मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गर्यो। यसै गरी संविधान दिवसका अवसरमा फाउण्डेशनले आयोजना गरेको मदन भण्डारीसँग सम्बन्धित निबन्ध प्रतियोगिताका उत्कृष्ट 3 निबन्धकारलाई कार्यक्रममा प्रमाणपत्र र नगद सहित पुरस्कृत गरिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा साकार पार्न सहयोगी हुने शिक्षा चाहिएको बताउनु भएको छ। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रमको हिजो भर्चुअल माध्यमबाट शुभारम्भ गर्नुहुँदै उहाँले देशलाई अहिले दक्ष सक्षम र गुणवान तथा देशभक्त नागरिक चाहिएको बताउनुभयो। शिक्षाले शिक्षा आर्जन गर्नेलाई सरल जीवनयापन गर्न सहयोगी हुनुपर्ने बताउनुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, प्रमाणपत्र सिरानी हालेर बेरोजगार हुनुपर्ने स्थिति नहोस्, शिक्षाको लगानी आर्थिक लगानी र मेहनतको लगानी खेर जाने कुरा नहोस्। शिक्षाको क्षेत्रमा सरकारले चौतर्फी ध्यान दिएको, बाल बालिकाको भर्नादेखि नै पढ़ाईको निरन्तरता र गुणस्तरमा ध्यान दिइने पनि उहाँले बताउनुभयो। प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा हिजो सरकारी पक्षको बहस शुरू भएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी सुनवाईका क्रममा महान्यायाधिवक्ता रमेश बडालले हिजो बहस गर्नुभयो। उहाँले प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दा संवैधानिक इजलासको क्षेत्राधिकारभित्र नपर्ने तर्क समेत गर्नुभयो। प्रधान न्यायाधीश शोलेन्द्र शमशेर जबरा, वरिष्ठतम न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वर प्रसाद खतिवड़ा र डाक्टर आनन्द मोहन भट्टराईको संवैधानिक इजलासमा सरकारी पक्षको नेतृत्व गर्नुहुँदै उहाँले प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा संविधानसँग बाझिएको वा संवैधानिक इजलासले तोकेको हो भनी प्रश्न गर्नुहुँदै उक्त विवाद संवैधानिक इजलासको क्षेत्राधिकारभित्र पर्ने विषय नै नभएको तर्क गर्नुभयो। लोकतन्त्रमा सांसदले दलीय अनुशासनको घेराभित्र बस्नुपर्ने महान्यायाधिवक्ता बडालको तर्क थियो। एउटा दलबाट निर्वाचित हुने अनि अर्को प्रतिस्पर्धी दलको नेतालाई प्रधानमन्त्री बनाउने विषयमा हस्ताक्षर गरेर अदालत आउन नमिल्ने उहाँको भनाई रहेको थियो। विभिन्न अधिवक्ताले प्रतिनिधि सभाको विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बहसका क्रममा इजलासको मर्यादा कायम गर्न अपील गर्नुभएको छ। ती कानून व्यवसायीले हिजो संयुक्त अपील जारी गर्दै नेपालको संविधानको धारा 76(5) बमोजिम नयाँ सरकार गठनका लागि राष्ट्रपतिको आह्वान बमोजिम नयाँ सरकार गठनका लागि परेका दुवै दावी अस्वीकृत भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा भएको प्रतिनिधि सभा विघटनको निर्णय विरूद्ध परेका रिट निवेदनमाथि बहस जारी रहेकोमा सोहीमा संयुक्त अपील जारी गर्नुभएको छ। आफू पक्ष रहेको मुद्दाका विपक्षीलाई सार्वजनिक रूपमा सल्लाह दिने कार्य कानून व्यवसायीको आचरण र आचार संहिता विपरीतको कार्य भएको र अदालतमा बहसका क्रममा कानून व्यवसायीबाट कतिपय बिम्ब तथा शब्दहरूको प्रयोगले कानून व्यवसायीको प्रतिष्ठा नै स्खलन गराउने विज्ञप्तिमा जनाइएको छ। काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै अरू एक हप्ता थपिएको छ। आजदेखि काठमाडौँ उपत्यकाभित्र मात्र सञ्चालन हुने 25 सीट क्षमता भन्दा बढ़ीका सार्वजनिक यात्रुवाहक सवारी साधन जोर बिजोर प्रणालीमा सञ्चालन गर्ने निर्णय उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले गरेका छन्। स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै सवारी साधन बिहान 6 साँझ 7 सञ्चालन गर्न पाइनेछ। निजी सवारी साधनमा बढ़ीमा 4 र ट्याक्सीको हकमा बढ़ीमा 3 मात्रै सवार गर्न पाउने नियम छ। मोटरसाइकल स्कूटर समेत जोर बिरजोर प्रणाली लागू गरी चलाउन पाइनेछ। स्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी, एम्बुलेन्स, खानेपानी, विद्युत मरमत सम्भारका सवारी साधनले स्वास्थ्य मापदण्ड पालना गरी निर्वाध रूपमा सञ्चालन हुन पाउनेछन्। सार्वजनिक तथा निजी निर्माणको कामका लागि निर्माण सामग्री ढुवानी बेलुका 9 बिहान 5 सञ्चालन गर्न पाउने व्यवस्था मिलाइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ASR 17 गतेदेखि मुलुकको आन्तरिक उडानलाई सुरक्षित र व्यवस्थित रूपमा सञ्चालन गर्ने तयारी गरेको छ। विमानस्थल टर्मिनलको क्षमता अनुसार भीड़भाड़ नहुने गरी वायु सेवा कम्पनीले निषेधाज्ञा अघि सञ्चालन गरेको उडान संख्याको आधार 10 अन्तरालमा उडान तालिका तय गरेको छ। सरकारले नियमित आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरेसँगै आन्तरिक उडानका लागि एयरलाइन्स पनि स्वास्थ्य मापदण्डको पालना गर्दै उडानको तयारीमा जुटेको विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारीले जानकारी दिनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनस्वास्थ्यको मापदण्ड पूर्ण पालना हुने गरी अर्को आदेश नभएसम्मका लागि यही असार 17 गतेदेखि कुल उडान संख्याको 50% नबढ़ने गरी आन्तरिक उडान सञ्चालन गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिइसकेको छ। देशभरबाट हिजो थप 3,853 जना कोरोना संक्रमण मुक्त भएका छन्। यसैगरी कोरोना संक्रमण मुक्त हुने संख्या अहिलेसम्म 5,88,187 पुगेको छ। हिजो कोरोना भाइरसबाट थप 2,444 जना संक्रमित भएका छन्। 6,648 नमूनाको PCR परीक्षण गर्दा 1,509 तथा 4,992 नमूनाको एन्टिजेन परीक्षण गर्दा 935 जना गरी जम्मा 2,444 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको हुने दर 92.6% रहेको छ। कोरोना संक्रमणबाट हिजो थप 42 जनाको मृत्यु भएसँगै मृत्यु हुनेको कुल संख्या 9,051 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोविड 19 महामारी विरूद्धको नेपाल सरकारको लड़ाईमा सघा हुन क्यानाडा सरकारले प्रदान गरेका स्वास्थ्य उपकरण र सामग्री हस्तान्तरण गरिएको छ। काठमाडौँ स्थित क्यानाडाका अवैतनिक वाणिज्य दूत डाक्टर बुद्ध बस्नेतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोशन पोखरेललाई हस्तान्तरण गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मानो रोपेर मुरी उब्जाउने महिना मानिने असारको मध्यदिन आज धान दिवससँगै रोपाई जात्राका रूपमा मनाइँदैछ। धान उत्पादनमा वृद्धि, खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि भन्ने नाराका साथ यो वर्ष राष्ट्रिय धान दिवस मनाइँदैछ। विक्रम सम्बत 2061 मंगिर 29 गतिको मन्त्रीस्तरीय निर्णय गरी 2062 साल असार 15 राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। आजको दिन खेतमा धान रोपाईसँगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ। कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ। धान दिवसको अवसर पारेर कर्णाली प्रदेशमा आज सार्वजनिक विदा दिइएको छ। कर्णाली प्रदेश सरकारको मन्त्री परिषदको निर्णय अनुसार असार 15 धान दिवसका अवसरमा विदा दिइएको हो। कर्णालीका 10 जिल्ला मध्ये जुम्ला बाहेक 9 जिल्लाका सबै सरकारी कार्यालय तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरूमा विदा दिइनेछ। आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी कृष्ण बहादुर रोकाएका अनुसार धान दिवसका दिनमा कृषिलाई प्रवर्धन गर्न यस्तो निर्णय गरिएको हो। भौगर्भिक रूपमा मुलुकको उच्च पहाड़ी तथा हिमाली भूभागका अधिकांश बस्तीहरू असुरक्षित र उच्च जोखिमयुक्त रहेको पाइएको छ। भूकम्पपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको अध्ययनमा पहाड़ी र हिमाली भेगका 50% बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने देखिएको छ। प्राधिकरणले भूकम्पपछिको 6 अवधिमा 20 एकीकृत बस्ती निर्माण गरिसकेको र 44 बस्ती निर्माणाधीन अवस्थामा रहेको जनाएको छ।
भूकम्पबाट अति प्रभावित जिल्लाका करिब 1100 बस्तीको अध्ययन गरिएकोमा उच्च पहाड़ी तथा हिमाली क्षेत्रका 299 बस्ती बस्नका लागि असुरक्षित रहेको पाइएको थियो। ती असुरक्षित बस्तीहरू स्थानान्तरणका लागि निजी आवास निर्माण गर्न दिइएको भन्दा थप 2,00,000 रकम बढ़ी दिएर सुरक्षित स्थानमा जग्गा खरिद गरी घर निर्माण गर्ने व्यवस्था गरिएको थियो भने यसरी जग्गा खरिद गरी घर बनाउन नसक्ने लाभग्राहीहरूका लागि एकीकृत बस्ती निर्माण गरिएको छ। राष्ट्रिय पुननिर्माण प्राधिकरण का कार्यकारी समितिका सदस्य डाक्टर चन्द्रबहादुर श्रेष्ठ,
जम्मा हामीले 1100 बस्तीहरूको हामीले अध्ययन गरेकोमा सुरक्षा उपाय अवलम्बन गरेर बस्न मिल्ने 340 थिए भनेदेखि असुरक्षित बस्तीहरू 299 असुरक्षित बस्तीहरू थिए। जुन असुरक्षित बस्तीहरू छन् ती असुरक्षित बस्तीहरूलाई हामीले थप 2,00,000 रुपियाँ जग्गा किन्नको लागि दिएर जसले आफै किन्न सक्नु भएन अथवा उपयुक्त भएन उहाँहरूलाई त्यस्ता किसिमका लाभग्राहीहरूलाई एकीकृत बस्तीमा लिएर आयौं।
परापूर्व देखि बसोबास गर्दै आएका कतिपय पहाड़ी तथा हिमाली जिल्लाका बस्तीहरू भौगोलिक हिसाबले असुरक्षित र जोखिमयुक्त पाइएको छ। यस्ता बस्तीहरू क्रमशः सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने तथा एकीकृत बस्तीको रूपमा विकास गर्दै लैजानुपर्ने देखिएका छन्। राष्ट्रिय पुननिर्माण प्राधिकरणले जोखिमयुक्त बस्तीहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्दा एकातिर उनीहरूको आफ्नो थातथलो छोड्नु पर्दा आउने जीविकोपार्जनको समस्या र अर्कोतर्फ पहाड़ी तथा हिमाली भागमा उपयुक्त र सुरक्षित जमीनको अभाव मुख्य चुनौतीका रूपमा रहेको निष्कर्ष निकालेको बताउनुहुन्छ प्राधिकरणका कार्यकारी समितिका सदस्य डाक्टर श्रेष्ठ।
सोसल योजना हिमाली क्षेत्रमा ज्यादा असुरक्षित किसिमका बस्तीहरू छन्, भिरालो ठाउँमा बसेका, पहिरो जाने ठाउँहरूमा बसेका, त्यस कारण त्यस्तो किसिमको बस्तीहरूलाई तत्काल सार्नुपर्ने अवस्था तत्काल रूपमा देखियो। त्यो ठाउँबाट सार्नु त पर्ने तर सार्दाखेरिमा उपयुक्त ठाउँ पनि पहाडी क्षेत्रमा हिमाली क्षेत्रमा ज्यादै कम, जग्गाको अवस्था, जग्गाको उपलब्धताको अवस्था ज्यादै ठुलो चुनौतीको रूपमा छ।
प्राधिकरणले 4,720 लाभग्राही संख्या मध्ये 3,462 घर परिवारलाई सुरक्षित ठाउँमा जग्गा खरिद तथा व्यवस्थापन गरिएको र 27 बस्तीको सुधार एवं संरक्षण सम्पन्न भइसकेको जनाएको छ। प्राधिकरणले गरेको बस्ती स्थानान्तरण र एकीकृत बस्ती विकासको अनुभवलाई हेर्दा आगामी दिनमा भौगोलिक रूपमा असुरक्षित बस्तीहरूलाई सुरक्षित स्थानमा सार्दा आफ्नो थातथलो छोडेका परिवारलाई उनीहरूको जीविकोपार्जनका लागि प्रभावकारी आधार समेत तयार गरी रोजगारीको सुनिश्चितता गर्नुपर्ने देखिन्छ। तुलसी सापकोटा, रेडियो नेपाल, काठमाडौँ।
राष्ट्रिय बाल अधिकार परिषदले कोरोना संक्रमणका कारण बाबुआमा गुमाएर टुहुडा भएका बाल बालिकाको तथ्याङ्क संकलन कार्य अघि बढ़ाएको छ। परिषदले हिजो ललितपुरमा पत्रकार सम्मेलन गरी देशभरका सबै स्थानीय तह मार्फत कोरोना संक्रमण भई आमा बाबु गुमाएका बाल बालिकाको तथ्याङ्क संकलन गरी उनीहरूको सहज दैनिकी र जीवनयापनमा आवश्यक समन्वय गर्ने जनाएको छ। परिषदका कार्यकारी निर्देशक मिलन धरेलले 457 बालगृहहरूमा रहेका 11,332 बाल बालिका मध्ये 22 बालगृहमा आश्रित 253 बाल बालिकामा कोरोना संक्रमण देखिएको र तीमध्ये 52 निको भएको जानकारी दिनुभयो। कार्यकारी निर्देशक धरेलका अनुसार बाँकी बाल बालिकाको विभिन्न सरकारी अस्पतालमा उपचार भइरहेको छ। परिषदको तथ्याङ्क अनुसार कोरोनाको पहिलो र दोस्रो लहरमा 9,000 बाल बालिकामा संक्रमण भएको र 80 जना भन्दा बढ़ी बाल बालिकाले संक्रमणकै कारण ज्यान गुमाएका छन्। वर्षासँगै परेको चट्याङ लागेर जलेश्वरको मनरा सिसुवा नगरपालिकामा 2 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मनरा सिसुवा वडा नम्बर 4 साढा गाउँका 50 वर्षीय प्रेमशिला देवी र वडा नम्बर 5 कटैया गाउँका 80 वर्षीय विश्वेश्वर राय रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्रसंघ मानवाधिकार परिषदले रंगभेद विरूद्ध विश्वव्यापी पहलका लागि आग्रह गरेको छ। राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले विशेष गरी अफ्रिकी वंशजका मानिसप्रति हुने रंगभेद विरूद्ध शैक्षिक सुधार माफी लगायतका अन्य सुधारहरूको अपील गरेको छ। यसै गरी प्रतिवेदनले विशेष गरी बेलायत बेल्जियम फ्रान्स क्यानाडा ब्राजिल र कोलम्बिया लगायतका 60 देशहरूमा देखिएको रंगभेद प्रति चासो देखाएको छ। सन् 2020 अमेरिकामा जर्ज फ्लोयड नामक अश्वेत नागरिकको हत्यापछि प्रतिवेदनको अध्ययन शुरू भएको थियो। सोमालियामा एक आत्मघाती कार बम विस्फोटपछि त्यहाँको सेनाले गरेको कार्यवाहीमा परि कम्तीमा 41 जनाको मृत्यु भएको छ। सेनाका अनुसार आतंककारी समूह अलसबाबले कार बम हमला गराएको बताइएको छ। मारिनेहरू अधिकांश अलसबाबकै लडाकू रहेको पनि बताइएको छ। अमेरिकाले इराक र सिरियामा इरान समर्थित लडाकू रहेका स्थानमा हवाई आक्रमण गरेको छ। राष्ट्रपति जो बाइडेनले इराक र सिरियाको सीमानामा आक्रमणको आदेश दिएको अमेरिकी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। राष्ट्रपति बाइडेनले अमेरिकाले गरेको आक्रमण आफ्नो कानून र आत्मरक्षाका लागि रहेको बताउनु भएको पनि बीबीसीले जनाएको छ। आक्रमणमा सशस्त्र बलका कम्तीमा 4 जनाको मृत्यु भएको जनाइएको छ।
नेपालको प्रमुख खाद्यान्न बाली धानको रोपाईलाई प्रोत्साहन गर्न असार 15 गते देशभर धान रोपाई दिवस मनाइने भएको छ। कोरोनाको महामारीका बीच भीड़भाड़ नगरी सामाजिक दूरी कायम गरेर र स्वास्थ्य मापदण्ड समेत पालना गरेर सामान्य रूपले रोपाई दिवस मनाउन लागेको कृषि विभागले जनाएको छ। असार 15 नेपालीहरूले मानो रोपेर मुरी फलाउने दिनको रूपमा मानेर रोपाई गर्ने गर्दछन्। असार 13 साँझसम्म देशको धान रोप्न योग्य क्षेत्रफल मध्ये 27% भूभागमा धान रोपाई सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। मध्य पहाड़ी भूभागमा असार 15 करिब धान रोपाई सकिने र तराईमा भने साउनको मसान्तसम्म पनि धान रोपाई जारी रहने मन्त्रालयले उल्लेख गरेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर श्रीराम घिमिरेले यस वर्ष समयमा वर्षा भएको र पहाड़ी क्षेत्रमा समेत पर्याप्त वर्षा भएकोले विगतमा धान नै नरोप्ने स्थानहरूमा पनि यसपटक धान रोपाई भएकोले चालू वर्षभन्दा आगामी वर्ष धान रोपाईको क्षेत्रफल सामान्य रूपले बढ़ने अनुमान गरिएको बताउनुभयो। यस वर्ष सरकारले तराईका 22 जिल्लाहरूमा भू उपग्रह मार्फत धान रोपाईको क्षेत्रको तस्विर लिएर ग्लोबल पोजिशनिङको माध्यमबाट धान रोपाईको क्षेत्रफल पैल्याउने तयारी भएको पनि प्रवक्ता घिमिरेले बताउनुभयो। सोमबार नेपाली शेयर बजारका लगानीकर्ताहरूको आकर्षण लघुवित्त कम्पनीको शेयरमा परेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से प्रसूचक 5.11 अंकले बढ़ेर 2,875.49 पुगेको छ। सोमबार 219 कम्पनीहरूका 1,92,82,815 किता शेयरहरू 81,300 पटक किनबेच हुँदा 7,72,55,12,716 रूपियाँ बराबरको कारोबार भएको छ। सोमबार कारोबारमा आएका कुल 13 समूह मध्ये 6 समूहको परिसूचक वृद्धि भएको छ भने 7 उपसमूहको परिसूचक घटेको छ। निषेधाज्ञा खुकुलो भएसँगै भन्सार महसुल संकलन पुरानै लयमा फर्किने र राजस्व संकलनको लक्ष्य प्राप्त हुने भन्सार विभागले जनाएको छ। भन्सार विभागले चालू आर्थिक वर्ष सकिन 18 दिन बाँकी रहँदा भन्सार संकलन लक्ष्य पूरा गर्ने गरी आवश्यक तयारी अघि बढ़ाएको जनाएको छ। यो वर्ष भन्सार महसुलबाट 4,40,000,000,000 राजस्व संकलन गर्ने लक्ष्य विभागले लिएको छ। चालू वर्षको असार 13 गते सम्ममा 4,16,000,000,000 राजस्व संकलन गरिसकेको जनाएको छ। विभागले 18 दिनमा प्रत्येक दिन 1,33,00,000,000,000 राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी सबै भन्सार कार्यालयहरूलाई निर्देशन दिएको भन्सार विभागका महानिर्देशक यमलाल भूषालले जानकारी दिनुभयो।
आर्थिक समाचारका साथमा भुवन आचार्य अब खेल समाचार। जारी युरोकप अन्तर्गत हिजो भएका नकआउट चरणका खेलहरूमा स्पेन र स्विजरल्याण्ड विजयी भएका छन्। स्पेन क्रोएसिया विरूद्ध 5-3 गोल अन्तरको जित हासिल गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको हो। खेलको निर्धारित समयसम्म 3-3 बराबरीमा रहेपछि पेनाल्टी मार्फत स्विजरल्याण्डले फ्रान्सलाई 5-4 गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ। नकआउट चरणका खेल अन्तर्गत आज इंग्ल्याण्ड र जर्मनी र स्वीडेन र युक्रेन बीच हुनेछन् खेलहरू। नकआउट चरण अन्तर्गत आज अन्तिम खेल हुनेछन् भने शुक्रबारबाट क्वार्टर फाइनलका खेलहरू शुरू हुनेछन्। अब थप खेल समाचार।
अखिल नेपाल फुटबल संघ एन्फाले शहीद स्मारक ए डिभिजन लीग असोज 3 गतेबाट गर्ने निर्णय गरेको छ। सोमबार ए डिभिजन लीग क्लबका प्रतिनिधिहरूसँग बसेको बैठकले लीग असोजबाट गर्ने निर्णय गरेको हो। खेलाड़ी दर्ता भने अर्को महिनादेखि मात्र खुल्ला हुनेछ। राष्ट्रिय टोलीले साफ च्याम्पियनशीपको तयारी गरिरहँदा ए डिभिजन लीगका लागि भने यी खेलाड़ी तयारीमा उपलब्ध हुने छैनन्। राष्ट्रिय टोलीका खेलाड़ीले साफ च्याम्पियनशीपपछि मात्र क्लबबाट खेल्नेछन्। साफ च्याम्पियनशीप यसअघि 14-25 सेप्टेम्बरलाई तोकिएको भए पनि मिति केही अघि सार्ने साफको तयारी रहेको छ। साफले अगस्तको अन्तिम साता प्रतियोगिता शुरू गरेर सेप्टेम्बर पहिलो सातामा प्रतियोगिता समापन गर्न सदस्य राष्ट्रहरूलाई प्रस्ताव गरेको छ। यसबारे केही दिनमा नै औपचारिक निर्णय आउने बुझिएको छ। ए डिभिजन क्लबहरूले खेलाड़ी अनुबन्धनमा पनि विस्तारै तदारुकता देखाउँदै आएका छन्। गत वर्ष कोरोना भाइरसका कारण डिभिजन लीग सम्भव भएको थिएन। यसपटक नेपाल सुपर लीगको आगमनसँगै ए डिभिजन क्लब र एन्फामाथि दबाव परेको हो। कोरोना महामारीका कारण भारतमा हुने तय भएको टी20 विश्वकप युएईमा हुने भएको छ। भारतमा बीसीसीआईले आयोजना गर्ने भनिएको विश्वकपको आयोजकबाट पछि हटेको हो। बीसीसीआईको सोमबार बसेको बैठकले टी20 विश्वकप युएईमा गर्ने निर्णय गरेको छ। बीसीसीआईका सचिव जय शाहले टी20 विश्वकपबारे आईसीसीलाई जानकारी दिने र उसैले मिति तय गर्ने जानकारी दिनुभयो। अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार टी20 विश्वकप युएईको अबुधाबी, शारजाह र दुबईमा हुनेछ। गत वर्ष अस्ट्रेलियामा 2020 लागि तय भएको विश्वकप स्थगित गर्दै 2021 भारत गर्ने र 2022 फेरि अस्ट्रेलियामा अर्को विश्वकप गर्ने निर्णय गरेको थियो।
अझै एवं खेल समाचारका साथमा अब मौसम। भोलि बुधबारबाट मनसुनी न्यूनचापीय रेखा नेपालको तराई नजिक रहने भएकाले मनसून सक्रिय भई देशका प्रदेश नम्बर 1-2 बागमती र गण्डकी प्रदेशका धेरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यसै प्रदेश 1-2 बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। ती प्रदेशहरूका पहाड़ी भूभागमा पहिरो तथा गेग्रान बाहको जोखिम रहेको, नदी नाला तथा खोलाहरूमा पानीको सतह बढ़न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अप्नाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध समेत गरेको छ। आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्का वर्षा हुने र प्रदेश 1 र गण्डकी प्रदेशका 1-2 स्थानमा अत्यधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 28.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.5 डिग्री सेल्सियस, वर्षा 3.4 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 97%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27-29 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:11 भयो भने सूर्यास्त भरि साँझ 7:04 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। जननेता मदन भण्डारीले प्रतिपादन गरेको सिद्धान्तलाई आत्मसात गर्दै अघि बढ़नुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सहयोगी हुने शिक्षा अहिलेको आवश्यकता भएको प्रधानमन्त्रीको भनाई। सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा सरकारी पक्षको बहस शुरू। केही खुकुलो बनाउँदै काठमाडौँ उपत्यकामा एक हप्ताका लागि निषेधाज्ञा थप। सार्वजनिक सवारी साधन जोड़ बिजोड़ प्रणालीमा सञ्चालन गर्न पाइने। धान उत्पादनमा वृद्धि, खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि भन्ने नाराका साथ आज राष्ट्रिय धान दिवस मनाइँदै र संयुक्त राष्ट्रसंघीय मानवाधिकार परिषदद्वारा रंगभेद विरूद्ध विश्वव्यापी पहलको आग्रह। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस्त, नमस्ते।